नमस्कार, कार्यक्रम हरित संवादमा तपाईलाई हार्दिक स्वागत छ। म प्रेम कुमारी मगर
अनि म चेतन ओले। कार्यक्रम हरित संवाद प्रत्येक हप्ताको बुधबार बेलुकी 6:30 बजेदेखि करिब 7 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 MHz का साथै अनलाइन www.radioprakriti.com मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रो र रेडियो प्रकृतिको फेसबुक लाइभबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
रेडियो कार्यक्रम हरित संवादमा हामी दिगुवन व्यवस्थापनमा समुदायको योगदान, वन उद्यम एवं पारिवारिक खेतीमा वन क्षेत्रको उपयोगिता र वनसँग सम्बन्धित ऐन नियमको विश्लेषण र स्थलगत रिपोर्ट, छलफल, जनआवाज, अन्तर्वार्ता र सन्देशमूलक रेडियो जिङ्गल प्रसारण गर्ने गर्दछौँ।
आदरणीय श्रोता, आज हामी कार्यक्रमको 7 श्रृङ्खलामा छौँ। आजको श्रृङ्खलामा हामी जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 समेटिएका विविध पक्षहरूको चर्चा गर्नेछौँ भने जीवनाशक विषादीको प्रयोगको अवस्था, यसको असर नियमनका विषयमा पनि कृषक र सरकारवालाहरूसँगको विचार सहितको सामग्री प्रसारण गर्नेछौँ।
कार्यक्रमको सुरुवात गरौँ जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 समेटेका विषयवस्तुबाट।
जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 अनुसार जीवनाशक विषादी भन्नाले बोट बिरुवा, कृषिजन्य पदार्थ र वन तथा वन पैदावार, जीव, पशुपन्छी, मानव स्वास्थ्य, भण्डारण, प्याकेजिङ र निर्माण कार्यमा हानि पुर्याउने रोग किरा लगायतबाट बचाउन प्रयोग गरिने प्राङ्गारिक वनस्पति, जैविक तथा रासायनिक वस्तु सम्झनु पर्दछ। यस्तै ऐनको परिच्छेद 2(1) अनुसार कुनै पनि व्यक्ति, संस्था वा निकायले कुनै जीवनाशक विषादीको सक्रिय तत्त्व समेतको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री, वितरण, ओसार पसार, प्याकिङ गर्नुपूर्व प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रमा पञ्जीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। मन्त्रालय अन्तर्गत रहेको उक्त केन्द्रले जीवनाशक विषादीको नियन्त्रण, नियमन, पञ्जीकरण तथा व्यवस्थापन लगायतको काम गर्ने प्रावधान रहेको छ। नेपालमा कीटनाशक, ढुसीनाशक, ब्याक्टेरिया नाशक, नेमाटोड नाशक, झार नाशक, सुलसुले नाशक, शङ्खेकिरा नाशक, मुसा नाशक, जैविक विषादी वनस्पति गरी 10 प्रकारका विषादीहरू साधारण नाममा 165 र व्यापारिक नाममा 3035 पञ्जीकृत भएका छन् भने 24 प्रकारका विषादीहरू नेपालमा प्रतिबन्धित रहेका छन्।
कुनै पनि बेला प्रयोग गरिएको करिब 80% जीवनाशक विषादी साधारणतया माटोमा टुङ्गिन पुग्दछन्। माटोमा पुगेको विषादी निष्क्रिय हुन निकै लामो समय लाग्छ। यसबाट माटोमा रहेका सूक्ष्म जीवाणुहरूलाई आघात पुग्न जानुका साथै भूमिगत जलस्रोत, खाल्डो र खोलामा विष प्रदूषण हुने खतरा पनि बढ्न जान्छ। यसका लागि विषादीको न्यूनतम प्रभावकारी मात्रालाई प्रयोगमा ल्याएर माटोमा हुने प्रदूषण नियन्त्रण गर्न सकिन्छ। माटोका सूक्ष्म जीवाणुहरूको गतिविधिमा पर्ने नकारात्मक प्रभावले माटोलाई थप प्रदूषित पार्नमा नै मद्दत पुर्याउँछ। विषादीबाट उत्पन्न हुने नकारात्मक प्रभावलाई दृष्टिगत गर्दा विषादी प्रयोगको सही दिशा आत्मसात गर्नुपर्ने देखिन्छ। वास्तवमा विषादी विष नै हो र यसलाई औषधिको रूपमा व्यवहारमा प्रयोग गर्न सकिँदैन। तसर्थ विषादीलाई सावधानी तथा बुद्धिमानीपूर्वक प्रयोग गरिएमा र विषादीको साथमा हुने पर्चामा दिएका निर्देशनहरूलाई राम्ररी पालन गरिएमा वातावरण तथा मानव स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यून गर्न सकिन्छ। तर यस्ता विषादीको दुरुपयोग गरिएमा भने त्यसको प्रयोगबाट बढी नोक्सानी बेहोर्नुपर्ने हुन्छ। जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 समेटिएका विषयवस्तुको प्रस्तुति पश्चात अब लागौं कुराकानीतर्फ।
जीवनाशक विषादीको प्रयोगबाट तरकारी तथा फलफुललाई सुरक्षित गर्ने नाममा त्यसले वातावरण र मानव स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ। हाल कृषकले जीवनाशक विषादीको प्रयोग कसरी गरिरहेका छन्, यस विषयमा कतिको जानकार छन्, लामो समयसम्म कृषि पेसामा आबद्ध रहनुभएका तथा कृषि प्राविधिक अमृत विकसँग सहकर्मी उपेन्द्र बस्नेतले कुराकानी गर्नुभएको छ।
अहिले विषादीहरूको चाहिँ एकदमै अन्धाधुन्धा प्रयोग भइरहेको छ र यसको फाइदा भन्दा पनि हानिकारक कुराहरू बढी चाहिँ अहिले देखिन थालेको छ, प्रभाव त्यसो देखिएको छ। त्यसकारण चाहिँ अहिले कृषि क्षेत्रमा त सबभन्दा बढी चाहिँ अहिले विषादीहरू प्रयोग भइरहेको छ, खास गरी तरकारी फलफुलहरूमा चाहिँ सबभन्दा बढी चाहिँ देखेको छ।
कति प्रयोग गर्नु पर्ने, मान्छेले कति प्रयोग गर्छ,
यो चाहिँ खास गरी ज्ञान चाहिँ कसैलाई पनि छैन। किसानहरूलाई कोही तालिम लिएका पुराना किसान बाहेक अरू अहिले जति पछिल्लो पिरियडमा लागेका किसानहरू छन् तिनीहरूले अब एग्रिभेटको भरमा विषादीहरू चाहिँ प्रयोग गरिरहेका छन्। त्यसकारण चाहिँ यो अन्धाधुन्धा छ, उनीहरूले जति मात्रामा प्रयोग गर्नुपर्ने हो त्योभन्दा बढी चाहिँ प्रयोग गरेको चाहिँ मैले पाएको छु। किनभने म आफै फिल्डमा खटेको र म कृषि सम्बन्धी प्रशिक्षक र त्यसपछि प्राविधिक काम गर्ने भएकोले पनि मलाई कतिपय ठाउँहरू किसानले मलाई बोलाउनुहुन्छ। त्यो क्रममा चाहिँ एक लिटर पानीमा 2 ग्राम हाल्नु भनेको 3 ग्राम 5 ग्रामसम्म पनि प्रयोग गरेको चाहिँ मैले भेटाएको छ। र यो अत्याधिक हो र यसले एकदमै वातावरण, माटो र मानव स्वास्थ्यमा चाहिँ ठुलो असर परिरहेको छ।
तरकारीमा कति औषधि प्रयोग गर्नुपर्ने हो विषादी? तपाईँले देख्दाखेरि, बुझ्दाखेरि, हिँड्दाखेरि, डुल्दाखेरि कति प्रयोग गरेको पाउनु भएको छ तपाईँ?
त्यो विषादीहरूको कम्पनीहरूको ऊ अनुसार, खास औषधि भन्दा पनि यो विषादी हो, हामीले औषधि भन्छौँ खास गरी, यसलाई विषादी नै हो, यसले असर नै गर्ने हो। यसलाई चाहिँ एउटा मात्रा हुन्छ होइन, त्यो मात्रा जस्तो उदाहरणको लागि हामीले कुनै काँक्रा, फर्सी, घिरौला, करेला र अन्य उसमा कुनै विषादी प्रयोग गर्नु पर्यो भने, जस्तो जी सुनामी भन्ने एउटा विषादी छ, त्यसमा क्लोरोपाइरिफस र साइपरमेथिन भन्ने हुन्छ, त्यो 25 लिटर 2 ml दरले चाहिँ प्रयोग गरेर स्प्रे गर्नुपर्छ होइन। त्यसको वेटिङ पिरियड पनि हुन्छ, त्यो फल लागिरहेको अवस्थामा कम्तीमा पनि 7 दिन चाहिँ हामीले त्यसलाई वेट गर्नुपर्ने हुन्छ होइन। जस्तो टमाटर फल त हामीले आज चाहिँ विषादी प्रयोग गर्छौँ, भोलि नै बजारमा पुर्याउन खोज्छौँ, आजै खाइदिन्छौँ होइन। त्यस्तो छ, त्यस कारण 2 ml 25 लिटर पानीमा राखेर स्प्रे गर्नुपर्ने ठाउँमा 3-5 ml चाहिँ प्रयोग गरेको मैले पाएको छु। त्यो अत्याधिक हो, त्यसले चाहिँ के हुन्छ भने किरा त मर्छ नमर्ने होइन, तर त्यसको किराको बच्चा फेरि अर्को पटक जन्माउँदाखेरि त्यसले चाहिँ त्यो सहन सक्ने क्षमता वृद्धि गरेर आउँछ। 5 ml होइन 10 ml हाल्नुपर्ने स्थिति आउन सक्छ होइन। त्यस कारण जति मात्रा हो त्यही मात्राले मात्रै काम गर्ने भइसकेपछि बढी हाल्न चाहिँ जरुरी छैन। यसले चाहिँ नोक्सानी नै गर्छ, हानि नै गर्छ, यसले ठुलो प्रभाव चाहिँ वातावरण, मानव स्वास्थ्यमा र तपाईँको चाहिँ हरेक कुरामा चाहिँ यसले असर गरिरहेको।
अब मान्छेले आवश्यकताभन्दा हाई डोजको प्रयोग गर्ने भए विषादी होइन, त्यो गर्दाखेरि त्यसले स्वास्थ्यमा वातावरणमा त ठुलो प्रभाव पारेको
एकदमै हो। खास गरी यसको विकल्प चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ। संसारभरिकै कुरा हो, नेपालको मात्रै कुरा होइन यो, अरू अरू देशमा त जहाँ विषादी उत्पादन भयो त्यहाँ अब यसलाई चाहिँ प्रतिबन्ध लगाइसक्यो त्यहाँको सरकारले, तर हाम्रो जस्तो पिछडिएको मुलुकमा चाहिँ भर्खर प्रवेश गर्दैछ विषादीहरू। अब यसलाई चाहिँ प्रवेश गराइन्छ नेपालमा, यसका डेट गएका विषादीहरूदेखि लिएर सब त्यसलाई चाहिँ कहाँ यसलाई चाहिँ स्टोर गर्ने भन्ने ठुलो समस्या जटिल चाहिँ अहिले भइरहेको छ। जति प्रयोग भयो नभएकाहरू पनि फिर्ता गर्ने अवस्था पनि अहिले छैन नेपाल सरकारले, फिर्ता जुन देशबाट ल्याएको त्यहाँ फिर्ता गर्ने अवस्था पनि देखिँदैन होइन। तर नेपालमा पनि त्यसलाई स्टोर गरेर त्यसलाई निष्क्रिय बनाउने ठाउँ पनि एकदमै ठुलो जटिलताको रूपमा चाहिँ देखिएको छ। त्यसकारण अब हामीले यो विषादीलाई चाहिँ ठिक ढङ्गले चाहिँ प्रयोग गर्न नसक्नु हाम्रो कमजोरी, यसको जिम्मेवारी चाहिँ राज्यले लिनुपर्छ। यिनीहरूको निगरानीमा चाहिँ तपाईँको चाहिँ विषादीहरू प्रयोग गर्न चाहिँ जरुरी छ, नत्र भने यिनीहरू पनि जिम्मेवारी बढी हुनुपर्छ, राज्यका निकायहरू हुन्, यिनीहरू जिम्मेवारी नभएकै कारणले अर्थात् उनीहरू फिल्डमा किसानहरूको बिचमा नपुग्न सकेको कारणले चाहिँ यो समस्या चाहिँ बढी आयो।
अब यो विषादी प्रयोग गरेको अथवा छर्केको अथवा छिटेको कति दिन पछाडि बजारमा जानुपर्ने
हो? जस्तो हामीले नुबान भन्ने छर्थ्यौँ त्यो 3 दिन वेटिङ पिरियड थियो। विषादीहरूको प्रकार अनुसार हुन्छ, जस्तो सिस्टमिक र कन्ट्याक्ट भन्ने हुन्छ होइन, जो कन्ट्याक्ट विषादीहरू हुन् त्यो कम्तीमा पनि 7 दिन चाहिँ वेटिङ गर्नुपर्छ। जो सिस्टमिक भन्ने हुन्छ, जो बिरुवाको भित्रै प्रवेश गर्छ, त्यो चाहिँ केही लामोसम्म 30 दिन 35 दिन 28 दिनसम्म, अब हामीले चाहिँ माटोमा प्रयोग गर्ने केही विषादीहरू चाहिँ त्यो चाहिँ 90 दिनसम्म चाहिँ प्रयोग गर्नुपर्छ।
यस्तै दाङमा विषादी प्रयोगको अवस्था कस्तो छ र कृषकका लागि कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन् हामीले कृषि ज्ञान केन्द्र दाङका विषादी निरीक्षक रुद्रमणि पौडेललाई सोधेका छौँ।
महामारीकै रूपमा गएको रूपमा त रासायनिक विषादीहरू हाल्ने कुरा ठिकै हो, मान्छेहरूले चाहिँ जथाभावी के त्यसको मूल्याङ्कन गर्नु छैन, वातावरणीय प्रभाव के छ, मानव स्वास्थ्यमा के छ, सुरक्षित के गरेर हुनुपर्छ भन्ने नभएर उहाँहरूले चाहिँ तपाईँको जथाभावी प्रयोग गर्नुभएको छ, यो अलिकति बढ्दो छ, फेरि मात्रा पनि मिलाएर राख्नुहुन्न, पर्खने समय पनि उहाँहरूले ख्याल गर्नुहुन्न, त्यसले गर्दाखेरि मानव स्वास्थ्यमा यो अलिक बढ्दो नै छ। अब यो खास गरेर हाम्रो केन्द्रीय निकाय छ, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र भन्ने छ, त्यसलाई पनि हामीले अनुरोध गरेका छौँ। एग्रोभेटहरूमा पनि सामान्य अब 2-4 दिनको तालिम दिने अनि त्यो राख्ने अनि सल्लाह दिने, उहाँहरूलाई धेरै थाहा हुँदैन विषादीहरूको नियमन गर्ने कुरा, रजिस्टर्ड विषादीहरू प्रयोग भएको छ कि छैन भन्ने कुरा, यो एग्रोभेटको हामीले सिफारिस गर्ने रिन्यू गर्ने कुरा उहाँहरूले गर्नु।
यसमा सचेतनाका कार्यक्रमहरू गर्ने, अनुगमन गर्ने भन्ने कुरा त्यो अधिकार हजुरलाई नै छ जिल्ला तहमा।
अनुगमन भन्नाले हामीलाई मात्रै नभएर उहाँहरू जस्तो क्षेत्रीय प्रयोगशाला अनि ज्ञान केन्द्र अनि सम्बन्धित कृषि सहायकको सरहरू अनि उद्योग वाणिज्य अनि उपभोक्ता संरक्षण मन्त्री यिनीहरू सबैको टिम स्प्रिट भएर खास अनुगमन गर्ने हो। अब यो चाडबाडको बेलामा मात्रै गर्ने संस्कार छ, नभए कम्तीमा 6-6 महिनामा अनुगमन गर्दाखेरि अब यो कतिपय विषादीहरू पञ्जीकरण भएको छैनन्, विषादी बिक्री गर्न पाइँदैन, कतिपय ब्यान्डवाला छन्, कतिपय जेटिसर छन्, त्यस्ता पनि मान्छेहरूले राखेको बिउ भातहरू पनि त्यस्तो पाइएको छ। अब त्यसले गर्दा हामी मात्रै नभएर अब सरकार निकायवाला हामी सब सबै बसेर गर्नुपर्ने हो, प्लस केन्द्रको पनि अनुगमन गर्नुपर्ने. अब न्यूनीकरणका कुराहरूमा पनि के गर्न सकिन्थ्यो भने यो एग्रिबेटरहरूले पनि रासायनिक विषादी मात्रै नल्याएर जैविक विषादीहरू ल्याउने अनि पासहरूको प्रयोग गर्ने, त्यसले गर्दाखेरि रासायनिक विषादीलाई कम गर्ने. अनि अहिले हामीले गाउँघरमै पाइने प्राङ्गणिक विषादीहरूको पनि हामी चाहिँ अलिकति कार्यक्रम अगाडि बढाइरहेका छौँ, यस वर्ष हाम्रो छ पनि. त्यसले गर्दाखेरि प्राङ्गणिक विषादीहरू आफै बनाउने क्या, यो गाउँघरमा यहीँ पाउँछ हामीले अमिलो, पिरो, टर्रो, तितो विषादीहरू अनि अरू केही कुराहरू, थोरै चिजहरू, जोरनहरू मात्रै हामीले किन्नुपर्छ. बाहेक गाउँघरमै पाइने झारपातबाट हामीले विषादी बनाउन सक्छौँ. त्यसले चाहिँ वातावरणलाई पनि असर गरेन, मानव स्वास्थ्य पनि असर गरेन. त्यो किराहरूलाई चाहिँ भगाइदिने अनि किरालाई अरुचि बनाइदिने अनि कतिपय सानसानो किराहरू मर्ने त्यस्तो खालको हुन्छ, त्यसमा जोड दिनुपर्छ भन्ने मेरो पनि मान्यता हो.
अनुगमन जाँदै गर्नु भएको छ नि, कृषकहरूले चाहिँ अब जनचेतनाको अलिकति अभाव भएको जस्तो त्यस्तो महसुस गर्नु भएको छ कि अब एग्रोबेटरले चाहिँ कस्तो प्रतिक्रिया दिनुहुन्छ?
त्यस्तो हुन्छ, अब किसानहरू डाइरेक्ट खासमा आउनुपर्ने हामी कहाँ आउनुभयो भने हामीले चाहिँ त्यो हाम्रो एउटा फ्याक्सिट हुन्छ कृषि ज्ञान केन्द्रमा बाली संशोधन अधिकृत अब दाङमा अहिले म मेरो भनौँ न फ्याक्सिट हुन्छ अनि त्यसमा उहाँहरू आउनुभयो भने हामीले सल्लाह गरेर त्यहाँ हेरेर जाँचेर यदि उपयुक्त अब हामीले पनि अब त्यो कुराहरू गर्न सकेनौँ भने सब जाँचको लागि हामीले माथि पनि पठाउँछौँ, त्यो प्लान्ट प्याथोलोजी ल्याबहरूमा पनि अलिकति सेयर गर्नुपर्ने हुन्छ.
पछिल्लो समय जलवायु परिवर्तनका कारण नयाँ नयाँ प्रजातिका रोग किराहरू नेपालमा भित्रिँदै गर्दा कृषकहरूले भने कुनै ज्ञान बिना नै रोग किरा नियन्त्रणका लागि विषादीको प्रयोग गरिरहँदा यसमा राज्य नै चुकेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका कृषि विज्ञ मनोज पोखरेलको भनाइरहेको छ. उहाँसँग थप कुराकानी सहकर्मी चेतन ओलीले गर्नु भएको छ.
सबभन्दा त अब व्यावसायिक खेती गर्ने क्रमहरू र रोग किराहरूको प्रकोप, हाइब्रिड जातका विभिन्न किसिमका भेराइटीहरू चाहिँ हुनुले गर्दाखेरि किसानहरूले विषादीहरू चाहिँ प्रयोग गरेको अवस्था चाहिँ छ. होइन, पछिल्लो क्रममा के भयो भने तपाईँको जलवायु परिवर्तनको साथसाथै नयाँ नयाँ रोग किराहरू नेपालमा भित्रिने र ती रोग किराहरूको चाहिँ वैकल्पिक व्यवस्थापनका विधिहरू पनि नहुँदाखेरि रासायनिक विषादीको प्रयोग चाहिँ बढ्दैछ. तर पनि अब आम किसानहरूमा हामीले चाहिँ चेतनाहरू विकास गर्नुपर्ने, प्रदेश स्थित प्रदेश कार्यालयहरू, स्थानीय निकायका कार्यालयहरूले पनि विषादी व्यवस्थापनमा टेवा पुर्याउने र किसानहरूलाई चाहिँ त्यस किसिमले सूचनाहरू पुर्याउन चाहिँ अलिक कमै भएको छ. हाम्रो निकायहरू जुन रूपले प्रयोग भएको छ त्यो प्रयोगलाई व्यवस्थित गर्न चाहिँ जरुरी छ.
जुन विषादी प्रयोग हुन्छ नि, यो किसानलाई चाहिँ यो विषादीले गर्ने असर पछिको यसको प्रभाव बारे चाहिँ जानकारी नभएर हो, अथवा किसानलाई यो प्रयोग गर्नुपर्ने जानकारी हुँदाहुँदै पनि बाध्यता छ, के लाग्छ?
होइन, त्यो दुईटै कुरा हो. एउटा कुरा के छ भनेपछि तपाईँको हाम्रो सबै किसानहरू सक्षम किसानहरू हुनुहुन्न, होइन, उहाँहरू पनि आफूले आफूलाई सुरक्षित राखेर विषादीको प्रयोगको बारेमा सावधानीका कुराहरू सबै अप्नाएर गर्न सक्ने अब किसिमको उहाँको ज्ञानहरूको कमी पनि एउटा पाटोमा छँदैछ. अर्को पाटोमा अब कतिपय अवस्थामा उहाँहरूको बालीहरूमा देखिने रोग किराहरूको समस्या निदानको लागि उहाँहरूले चाहिँ बाध्यतावश प्रयोग गरेको अवस्थाहरू पनि छ, त्यो नभएको पनि होइन. यो दुवै पाटोबाट हामीले हेर्नुपर्छ. होइन, अब अहिलेको संहिताको क्रमले गर्दाखेरि कृषि क्षेत्रलाई अलिकति कमजोर चाहिँ महसुस चाहिँ भएको छ. प्राविधिकहरू सबै तर्फ पनि हुनुहुन्न, होइन, सबै निकायहरूमा सबै अब दरबन्दीहरू फुलफिल हुने प्राविधिकहरू चाहिँ अलि सक्रिय रूपमा लाग्ने त्यो पनि अब कमी छ. कमीको कारणले गर्दाखेरि पनि अब केही रूपमा चाहिँ भएको हो. विषादी प्रयोगको अवस्था हेर्ने हो भने अन्य विकसित मुलुकहरूमा पनि विषादीहरू प्रयोग हुन्छ, प्रयोग नहुने होइन. विश्वव्यापी रूपमा हेर्दाखेरि विषादीहरूको प्रयोग चाहिँ अथवा रासायनिक पदार्थहरूको प्रयोग चाहिँ कृषिमा अन्य देशहरूमा पनि छ. त्यस हिसाबले हेर्ने हो भने हाम्रो चाहिँ केही व्यावसायिक क्षेत्रहरूमा बाहेक नगण्य रूपमै हो. हाम्रो प्रयोग चाहिँ त्यस्तो भयावह अवस्था चाहिँ होइन.
तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो प्रकृति र फेकुफनको संयुक्त उत्पादन. संयुक्त राष्ट्रसङ्घले मनाउँदै गरेको पारिवारिक खेती दशकका सन्दर्भमा राष्ट्रसङ्घीय कृषि तथा खाद्य संगठनको सहयोगमा कोमडेभ एसिया र अमारको एसिया प्रशान्त क्षेत्रीय कार्यालयको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हरित संवाद. हवस् त आजको कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र गोविन्द केसी र कार्यक्रम उत्पादनमा सहयोग पुर्याउने मित्र उपेन्द्र बस्नेतलाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रम हरित सम्वादको अर्को अङ्क आगामी बुधबार साँझ 6:30 बजे प्रसारण हुनेछ। त्यतिन्जेलसम्मका लागि म प्रेम कुमारी मगर
अनि म चेतन ओली पनि बिदा हुन्छौ।
नमस्कार।